والسلام على أشرف الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين، أما بعد، لسان المتصل منا إلى الإمام أبي عبد الله محمد بن إسماعيل البخاري رحمه الله تعالى، اللهم انفعنا بعلومه وعلومه أجمعين، آمين. أنه قال: حدثنا يحيى بن بكير قال أخبرنا الليث عن عقيل عن ابن شهاب عن عروة بن الزبير عن عائشة أم المؤمنين رضي الله عنها وعنها قالت: أول ما لقي به رسول الله صلى الله عليه وسلم الرؤيا الصالحة في النوم، فكان لا يرى رؤيا إلا جاءت مثل فلق الصبح، ثم حبب إليه الخلاء، وكان يخلو بغار حراء فيتحنث فيه وهو التعبد الليالي ذوات العدد قبل أن ينزل إلى أهله، ويتزوج لذلك، ثم يرجع إلى خديجة فيتزوج لمثلها، حتى جاءه الحق وهو في غار حراء، فجاءه الملك فقال: اقرأ. فقال: فقلت: ما أنا بقارئ. قال: فأخذني فغطني حتى بلغ مني الجود، ثم أرسلني فقال: اقرأ. فقلت: ما أنا بقارئ. فأخذني فغطني الثانية حتى بلغ مني الجود، ثم أرسلني فقال: اقرأ. فقلت: ما أنا بقارئ. قال: فأخذني فغطني الثالثة، ثم أرسلني فقال: اقرأ باسم ربك الذي خلق، خلق الإنسان من علق، اقرأ وربك الأكرم.
بس بسم اللہ الرحمن الرحیم. پہنچے تھے فیتحنسو والے لفظ کے اوپر. آپ کو بتلایا گیا تھا ہا نون تا اس مادے کو لے گئے باب تفاعل کے اندر، تحنس تو سلب ماخذ کا فائدہ ہوا، اور سلب ماخذ کی بنیاد کے اوپر معنی نکلے گا گناہ سے بچنا، اور گناہ سے بچنا اگر رضاء الہی کے لیے ہو تو یہ بھی ایک بہت بڑی عبادت ہو جایا کرتی ہے. یتحنسو میں ایک دوسری بات یہ ذہن میں رکھو، اپنے نفس سے ہنس کو زائل کرنا، اور اپنے نفس سے ہنس کو زائل کرنا اس کی صورت خلوت ہے، کہ انسان جب خلوت گزینی اختیار کرتا ہے تو اس کے ذریعے اپنی قوم کے غلط اعمال سے دور ہو جاتا ہے. قوم کے اندر جو برے اعمال ہے، غلط اعمال ہے، خلوت کی برکت سے انسان اس سے دور ہو جاتا ہے، اور تنہائی میں غور کرنے کا موقع ملتا ہے، اور اللہ کی یاد کی طرف انسان کی طبیعت چلتی ہے. فیتحنس، اب فیتحنس کا جو لفظ ہے یہ لفظ ہیں حدیث شریف کا، کہ ماں عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے: فَيَتَحَنَّسُ فِيهِ نبی کریم صلی اللہ علیہ وسلم اس غار میں، غار ہیرا میں، اللہ کی عبادت میں، خلوت میں مشغول رہتے تھے. اب ادراج ہے، ادراج کا مطلب کیا؟ راوی اپنی طرف سے روایت میں کوئی لفظ بڑھا دے وے، شرح کرنا مقصود ہوتی ہے، ابہام کو دور کرنا مقصد ہوتا ہے. تو وہوت تعبدو یہ جو لفظ ہیں وہ راوی کی طرف سے ادراج ہے، یہ لفظ اصل متن حدیث کے اندر نہیں ہے. گویا راوی نے فیتحنسو کی وضاحت فرمائی کہ تحنس کہتے ہیں عبادت کرنے کو، عبادت کے اندر مشغول رہنے کو، عبادت کے اندر مستقل مشغلے کو تحنس تعبد کے لفظ سے تعبیر کیا جاتا ہے. اللیالی یعنی راتوں میں، گویا کہ آپ صلی اللہ علیہ وسلم وہاں تشریف لے جا کر کے مسلسل کئی کئی راتوں تک اللہ کی عبادت میں مشغول رہتے تھے. اور عبادت کا کیا طریقہ تھا وہ کل بتلا دیا گیا تھا. ذوات العدد گنتی والی راتیں, گنتی والی راتیں یعنی متعدد راتیں. کثرت مراد ہے حدیث شریف کے اندر, یعنی بکثرت راتیں نبی کریم صلی اللہ علیہ وسلم وہاں جا کر کے عبادت کے اندر مشغول رہتے تھے. دیکھو یہاں ایک بات سمجھنا, جب غار حرا میں تشریف لے جاتے تو جو قیام ہوتا جتنی مقدار کا, اس میں رات کا قیام بھی وہاں ہوتا, دن کا قیام بھی وہاں پر ہوتا, لیکن جب عبادت کا تذکرہ آیا تو وہاں لیالی کی بات آ رہی ہے. یہ لطیف اشارہ ہے اس بات کی طرف کہ رات کی تنہائیوں میں اللہ کی عبادت کے اندر جو دل لگتا ہے وہ بڑا عجیب اور غریب ہوا کرتا ہے. دن کی عبادتیں بھی بڑی اہم ہیں لیکن رات کی عبادتوں کی بات ہی کچھ الگ ہے. اس لیے باری تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کو فرمایا قم اللیل, رات میں عبادت کے لیے کھڑے ہو. ان ناشئت اللیل ہی اشد وطئا واقوم قیلا, تو لیالی کی عبادت کے اندر بڑا روحانیت اور اللہ تعالیٰ کے ساتھ گہرا تعلق اور خدا تعالیٰ کی معرفت کا بڑا اونچا مقام بندے کو حاصل ہوا کرتا ہے. قبل ان ينزع الى اهله, اب یہاں ایک بات سمجھو کہ یہ ذوات العدد کی مقدار کیا کہ نبی کریم صلی اللہ علیہ وسلم کئی کئی راتوں تک وہاں عبادت کرتے تھے, متعدد راتوں تک غار حرا میں عبادت میں مشغول رہتے تھے. پہلا قول ایک مہینہ مراد ہے. مسلم شریف کی ایک روایت کے اندر پورے ایک مہینے کا تذکرہ آیا. نمبر دو چالیس چالیس دن مراد ہے, اس سے چلے کا بھی اس بات ہو گیا. بزرگوں کے یہاں چلہ کشی ہے, تبلیغ کا چلہ ہے, اس بات ہو گیا. نمبر تین رمضان کامل مراد ہے. نمبر چار بار بار جانا آنا مراد ہے. بار بار جانا آنا, جیسے گئے دو دن تین دن قیام فرمایا, پھر آ گئے دو دن تین دن کا سامان لے کے گئے اور دو دو دن تین تین دن قیام فرمایا, تو دو دو دن تین تین دن اس مقدار میں وہاں پر قیام ہوتا تھا غار حرا میں. یہ چار اقوال ہے. قبل ان ينزع الى اهله, اپنے گھر والوں کے پاس لوٹ کر آنے سے پہلے. اس سے ایک بات یہ معلوم ہوئی کہ گھر والوں کو ہم کہاں جا رہے ہیں وہ بتلانا چاہیے, ان کو خبر ہونی چاہیے کہ ہم گھر سے نکل کر کے کہاں جا رہے ہیں. بعض لوگ بے پتہ ہوتے ہیں, یعنی گھر سے نکلے تو گھر والوں کو بیچاروں کو کچھ خبر نہیں. اور یہ صاحب ہے ایسے ماشاءاللہ صاحب لسان, گھر والوں کو پوچھنے کی ضرورت بھی نہیں ہے بیچاروں کو. اب کوئی مہمان آ گیا اور پوچھے کہ بھائی کہاں ہیں جناب, تو گھر والے بھی بیچارے پریشان کہ جناب کہاں ہوں. اسی لیے گھر والوں کو پتہ وتا بتلانا چاہیے کہ آدمی کہاں جاوے, کہاں جا رہا ہے, کتنی دیر کے لیے جا رہا ہے. دوسری بات یہ معلوم ہوئی, گاہے گاہے آ کر کے گھر والوں کی خبر بھی لینی چاہیے. نبی کریم صلی اللہ علیہ وسلم جاتے تھے تشریف لاتے تھے, جاتے تھے تشریف لاتے تھے, تو اس میں دونوں فائدے ہو جاتے تھے. घर वालों की खबर गिरी का फायदा भी हो जाता था। भाई घर वालों को कोई ज़रूरत तो नहीं, किस हाल में है। और दूसरा फायदा ये हो जाता था कि अपनी ज़रूरत के सामान का इंतज़ाम भी घर आकर के कर लेवे। ज़रूरियात आतोषा, खाने पीने का सामान उसका भी इंतज़ाम कर लेवे। इसीलिए तो हदीस शरीफ में आगे फरमाया वयतज़व्वदु लिज़ालिका, और उस इबादत के अय्याम के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तोशा लेकर के जाते थे। तो गारे हीरा के कयाम के ज़माने का तोशा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम घर आकर के पूरा तोशा तैयार करके साथ ले जाते थे और फिर वहाँ कयाम करते थे। मालूम हुआ कि आदमी तोशा ज़रूरी सामान का इंतज़ाम न करे, दूसरों के सर पर बोझ बने, ये अच्छा नहीं है। बाज लोगों ने तवक्कुल के नाम पर दूसरों पर बोझ बनना सीख लिया है। कोई तैयारी करेंगे नहीं, कोई सामान लेंगे नहीं, दूसरों पर बोझ बनेंगे और नाम देंगे उसका तवक्कुल। ये तवक्कुल नहीं है भाई। वो जो जलालैन शरीफ में आपने पढ़ा, यमन के जो हुज्जाज किराम आते थे वो तोशे के बगैर आते थे, तो उनको कहा गया व तज़व्वदु फ़इन्न ख़ैरज़्ज़ादि तक़्वा, कि हज में आओ तो तोशा और ज़रूरियात लेके आओ, वहाँ से बेतोशा चले और यहाँ आकर के दूसरों पर बोझ बने, ये कोई तवक्कुल नहीं है। तो यहाँ हदीस शरीफ में ये तालीम दी जा रही है कि गारे हीरा में इबादत के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले जा रहे, लेकिन अपनी ज़रूरियात का खुद इंतज़ाम करके जा रहे। अब वहाँ कुछ चरवाहे वगैरह गुजरते इतरते आ जाते, उनको भी हुजूर तोशे में शामिल कर लेते। इसी तरीके से मुसाफिर गुजरते हुए कोई उधर से निकला, उसको भी तोशे में शामिल कर लिया। तो ये तोशा साथ ले जाने का बड़ा फ़ायदा होता था कि तोशा ले जाते, और जाहिर बात है कि तोशा मक्का वालों का गोश्त है, वहाँ सब्जी तो होती नहीं बिवादिन गहरी सीज़र है, और गोश्त है सरी उल फसाद, जल्दी बिगड़ने वाला। चूँकि वहाँ गारे हीरा में कोई फ्रीज तो रखा नहीं था कि यहाँ से ले जाके फ्रीज में रख देवे, इसलिए गोया कि दो दो तीन तीन दिन का तोशा आप सल्लल्लाहु अलैहि वसल्लम ले जाते होंगे, ख़त्म हुआ फिर आए फिर आ गए ले गए, और वहाँ आप इबादत के अंदर मशगूल होते थे। वसुम जियो इला खदीजा, फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हज़रत खदीजा रदी अल्लाह ताला नहा के पास तशरीफ लाते। खदीजा रदी अल्लाह ताला नहा जब 40 साल की थी या 40 साल और 6 महीने की थी, नहीं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्र शरीफ जब 40 साल की हुई या 40 साल और 6 महीने की हुई, तब एक दिन हुजूर मामूल के मुताबिक तोशा लेने के लिए निकले गारे हीरा से। माँ खदीजा के पास तोशा लेने के लिए आने का जो मामूल था, तो एक दिन तोशा लेने के लिए निकले गुरूब आफ्ताब के बाद, और हज़रत जिब्रील अमीन इंसानी शक्ल में सामने आ गए और गार के सामने एक छोटा सा मैदान है, वहीं पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुलाकात हो गई जिब्रील अमीन से। याई के बेन बेन शक्ल में थे, कुछ हिस्सा मलक मलक वाला था, اور کچھ حصہ تھا بشر والا جبرائیل امین کا. تو بشری شکل میں سامنے آ گئے یا بین شکل میں جبرائیل امین سامنے آ گئے؟ تو تقریباً غروب آفتاب کے بعد کا وقت تھا, توشہ لینے کے لیے آ رہے تھے حضرت خدیجہ کے پاس, اور اسی وقت کے اوپر جو ہے جبرائیل کی ملاقات ہو گئی. یہ بیوہ عورت, پہلے دو نکاح ہو چکے تھے, تیسرا نکاح حضرت نبی کریم صلی اللہ علیہ وسلم سے ہوا, اور عجیب نکاح ہوا. آپ صلی اللہ علیہ وسلم کی عمر شریف 25 سال, حضرت خدیجہ کی 40 سال. محبت کا عالم یہ کہ جب تک حضرت خدیجہ حیات رہی, نبی کریم صلی اللہ علیہ وسلم نے کوئی دوسرا نکاح نہیں کیا. آپ صلی اللہ علیہ وسلم کی جمیع اولاد حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ سے ہوئی, صرف حضرت ابراہیم رضی اللہ تعالیٰ عنہ ماریا قبطیہ کے بطن سے ہوئے. یہ بھی ایک محبت کی وجہ ہے کہ آپ صلی اللہ علیہ وسلم کی تمام اولاد حضرت خدیجہ کے بطن سے ہوئے. بڑی شریف عورت تھی, قریشی تھی, مالدار تھی, تاجرہ تھی, ذہین تھی, اور اس نے اپنے مال کے خزانے نبی کریم صلی اللہ علیہ وسلم کے لیے لگا دی, نیوچھاور کر دی آپ صلی اللہ علیہ وسلم کے واسطے. فَيَتَزَوَّدُ لِمِثْلِهَا, تو آپ صلی اللہ علیہ وسلم وہاں کے قیام کے لیے توشہ لے جاتے تھے, پھر کو ختم ہوتا تو حضرت خدیجہ کے پاس آتے اور اسی کے مثل توشہ عبادت کے لیے وہاں پر لے جا کر خلوت اختیار فرماتے. یعنی یہ سلسلہ برابر چلتا رہتا تھا, جانا, خلوت کرنا, توشہ ختم ہونا, آنا, توشہ لینا, جانا. حتی جا اہل حق وہو فی غار حرا, یہاں تک کہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس حق آ چکا, حال یہ کہ اس وقت آپ غار حرا میں موجود تھے. حق سے کیا مراد؟ نمبر ایک, امر الحق مراد ہے, حق کا معاملہ یعنی شریعت, دین. نمبر دو, حق سے مراد ہے رسول الحق, حق سے مراد ہے رسول الحق, یعنی حق کی طرف سے فرشتہ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت اقدس میں آ گیا. نمبر تین, حق سے مراد ہے وہی, چونکہ وہی کلام حق ہے, اسی لیے حدیث شریف کے اندر اس کو حق سے تعبیر کیا گیا. فجاءہ الملک, فرشتہ آیا نبی کریم صلی اللہ علیہ وسلم کے پاس, فرشتہ آیا. اب یہاں شراح نے ایک سوال کھڑا کیا ہے, اس کو بحث کا ایک مستقل عنوان دے دو, کہ آنے والا فرشتہ ہی ہے, یہ کیسے نبی کریم صلی اللہ علیہ وسلم کو پتا چلا؟ پہلی توجیہ سمجھو اس سلسلے میں, ہم بہت سی مرتبہ کسی غیر معروف آدمی سے ملاقات کرتے ہیں اور اس کا تعارف ہمارے سامنے نہیں ہوتا, کون ہیں, کہاں کے ہیں. ملاقات کر لی, تعارف نہیں تھا, پھر تھوڑی دیر کے بعد تعارف ہو گیا تو آدمی کہتے ہیں اچھا اچھا آپ وہی ہیں, اس طریقے سے. تو اولی مرحلے میں جب جبرائیل امین تشریف لائے تو تعارف نہیں تھا کہ یہی جبرائیل امین ہے, لیکن بعد میں جب تعارف ہو گیا تو اب تعین ہو گئی کہ یہ آنے والے کوئی اجنبی شخص نہیں ہے بلکہ حضرت جبرائیل امین ہے. دوسری شکل تعین کیسے ہوئی کہ یہ جبرائیل امین ہے؟ बचपन वाली शक्के सदर वाली मुलाकात जहन में थी। बचपन में जब आप दाई हलीमा के घर पर कबीले बनू साद में मुकीम थे, उस जमाने के अंदर शक्के सदर का वाकिया पेश आया था। जिब्राइल अमीन ही आए थे शक्के सदर के लिए, दूसरे फरिश्ते को लेकर के। तो बचपन में जो जिब्राइल अमीन को देखा था, जो आके शक्के सदर किया, वो शक्ल याद थी आप सल्लल्लाहु अलैहि वसल्लम की। अलहिफ्ज़ु फित्तिफली का नक्शी फिल हाजरी, बचपन की याद तो पत्थर की लकीर हुआ करती है। इसीलिए हुजूर को याद आके कि अरे अरे ये जनाब तो वही है जो बचपन में मेरे पास आकर के मेरा सीना चाक किया था। नंबर 3, बैन बैन वाली शक्ल की, न मुकम्मल इंसान न मुकम्मल फरिश्ता। बैन बैन मुकम्मल इंसानी भी नहीं और मुकम्मल फरिश्ता वाली भी नहीं। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तायिन कर ली कि भाई ये जिब्राइल अमीन है, या ये के बाद में चल कर के हजरत वरका वगैरह के सामने जब पूरी बात बयान हुई और जाकर के जब पता चला कि भाई वो आने वाला तो एक फरिश्ता था जो अल्लाह ताला के यहाँ से आया हुआ था। فجاءه الملك فقال اقرا, फरिश्ते ने आकर के करा, कहा कि पढ़ो। अब उन्वान लगाओ कि इकरा का मतलब क्या है। इकरा नाम की स्कूलें बहुत खुलती है, इकरा एजुकेशन ट्रस्ट, इकरा स्कूल, तो समझो कि इकरा का मतलब क्या। नंबर 1, लफ्ज़े इकरा के जरिए से तंबीह मकसूद है। जैसे कि मुअल्लिम मुतअल्लिम से कहता है, जैसे ही सबक में आते कहते जी यानी इबारत पढ़ना शुरू कीजिए, तो एक मुअल्लिम मुतअल्लिम को जिस तरीके से तंबीही कलिमा कहता है, इस तरीके से ही एक तंबीही कलिमा था इकरा। नंबर 2, इकरा वाले लफ्ज के जरिए तलब किरात मुराद है। पढ़ना शुरू कीजिए, तलब किरात। नंबर 3, हजरत जिब्राइल अमीन अपने साथ एक लौह लाए थे, एक तख्ती लाए थे, उसमें कुछ कलिमात लिखे हुए थे। उस तख्ती की तरफ इशारा किया और फरमाया इकरा, पढ़ो इसको। ये बाद आसार में ही आया कि जिब्राइल अमीन अपने साथ क्या लाए थे, तख्ती लौह। उस लौह की तरफ इशारा किया और फरमाया इकरा, पढ़ो इसको। ये 3 मफहूम जो है इकरा के बयान किए। फकाल फकुल तुमा अना बिकारी इन, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कहते मैंने अर्ज कहा मा अना बिकारी इन, मैं पढ़ा हुआ नहीं हूँ। देखो हकीकत जाहिर कर देनी चाहिए, तकल्लुफ नहीं करना चाहिए। आने वाले ने कहा पढ़ो, उसने कहा मुझे पढ़ना नहीं आता, बात साफ। और इसी में भलाई है, तकल्लुफ ना करे, हकीकत का इजहार कर देवे, उसके अंदर भलाई है। मा अन बिकारी इन, अब ये मा अन बिकारी इन जुमहूर ने माँ को नाफिया माना है कि मैं पढ़ा हुआ नहीं हूँ, मुझे पढ़ना आता नहीं है, माँ नाफिया। लेकिन बाज मरासील में कई फका लफ्ज आया है, इस सूरत में ये माँ इस्तिफामिया हो जाएगा। माँ अनबिकारी इन, में पढ़ा हुआ नहीं हूँ, ये वाकिया तीन मर्तबा हुआ। वो आने वाले साहब के रही करा, मैंने कहा माँ नबी कारीम, तीन मर्तबा हुआ ये वाकिया। तो ये तीन मर्तबा की हिकमत किया कि वो आने वाले साहब तीन मर्तबा कह रहे हैं इकरा इकरा इकरा, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे माना निकारीन, तो उसकी हिकमत किया। नंबर एक इम्तिना, इम्तिना यानी मुझे पढ़ना वढ़ना नहीं है, मुझे पढ़ना नहीं है, साफ बात, तुम कह रहे हो पढ़ो, मुझे पढ़ना नहीं है, इम्तिना। नंबर दो नफी की खबर देना है, यानी मैं कारी नहीं हूँ, नफी की खबर देना है यानी मैं कारी नहीं हूँ। नंबर तीन इस्तिफाम कि तुम कह रहे कि पढ़ पढ़ इकरा इकरा, लेकिन क्या पढ़ूं। इस्तिफाम का क्या मतलब, तुम कह रहे हो इकरा इकरा, लेकिन क्या पढ़ूं मैं, वो तो कहो क्या पढ़ूं मैं। ये तीन एहतमालत है यहाँ पर तीन मर्तबा के, कि आने वाले साहब कह रहे ही करा और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमा रहे माँ आना बिकार हिम। ये तीन एहतमालत है इसके अंदर। हॉल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि वो आने वाले साहब ने तो मेरे मना करने के बाव पर छोड़ा नहीं, मुझे छोड़ा नहीं, बल्कि वो तो पढ़ा के ज रहे। मालूम हुआ कि तालिब इल्म ना कहे तो छोड़ने का नहीं, किसी भी शक्ल में उसको पढ़ाने का, किसी भी तरह से समझाने का बुझाने का, नहीं समझे बुझे तो लाल आँख करके भी पढ़ाने का छोड़ने का नहीं। तो फ़ाख़ज़ानी, वो आने वाले बुजुर्ग ने तो मुझे पकड़ लिया, उन्होंने तो मुझे पकड़ लिया। और फ़गत्तनी, और मुझे दबाना चालू किया, भींचना चालू किया, मुझे दबाया और भींचा मुझे। अब समझो कि ये दबाना और भींचना किया था, उसमें क्या हिकमत थी, क्या मसलहत थी, एक मुस्तकिल उन्वान है कि दबाना भींचना, बगलगीर करना, मुसादरा करना, इसमें क्या हिकमतें थी, क्या मसलहतें थी। नंबर एक तमाम दुनियावी उमूर से फारिग करना था, तमाम दुनियावी इल्तिफातात उमूर छोड़ो, और अब जो मैं आपको कह रहा हूँ ने पढ़ो, बस उसी की तरफ ध्यान दो। इसीलिए दबाना और भींचना हुआ, इसी वजह से एक हिकमत थी। मालूम हुआ कि इस तरह कुछ सख्ती करने से भी बाज़ मर्तबा तालिब इल्म पढ़ जाता है, बाज़ तलबा ऐसे नहीं पढ़ते, उनको कुछ सख्ती करनी पड़ती है तो वो पढ़ लेते। हमारी यहाँ गुजराती में एक कहावत मशहूर है, सोटी वागे चमचम विधिया आवे भम भम, तो इसकी भी कभी कभार ज़रूरत पड़ती है, अगरचे आप पर ये तजर्बा इंशाल्लाह नहीं किया जाएगा। नंबर दो अपने कल्ब को मुतवज्जेह करने के अंदर मुबालगा, कि अब आपका कल्ब मुबारक पूरे तौर पर जो बयात में पढ़ा रहा हूँ उसकी तरफ मुतवज्जे होना चाहिए। नंबर तीन आइंदा आपके ऊपर भारी भरखम बोझ आ रहा है उसके लिए तैयारी करवाई जा रही है। कैसा बोझ आ रहा है, इन्ना सनुल्की अलैका कौलन सकीला, वही तो वजनदार चीज है, भारी भरखम चीज है, उसके लिए प्रिपेयर किया जा रहा है, तैयार किया जा रहा है आइंदा भारी भरखम बोझ को उठाने के वास्ते। चौथी हिकमत समझो, अपनी तरफ से कुछ कहते हैं या नहीं कहते, वो आजमाना था। जिनको बीचा और दबाया जा रहा है वो अपनी तरफ से कुछ कहते हैं या नहीं कहते हैं, वो देखना था और आजमाना था। नंबर 5, बगैर पढ़े पढ़ना ये कुदरत से ताकत से बाहर है, यानी आदमी पढ़ा न हो और फिर उसको कहा जाए कि भाई आपको पढ़ना है, तो ये चीज़ इंसान की कुदरत और ताकत से बाहर है। पढ़ा ही नहीं वो कैसे पढ़ेगा वो आदमी। तब तैयारी करवाई जा रही कि भाई इस तरह दबा करके उनको पढ़ाने के काबिल बना दिया जाए। और छठी एक हिकमत बड़ी ज़बरदस्त है कि ये जो कुछ आपके साथ हो रहा है ये जिस्मानी हो रहा है, कोई वहमियात के कुबेल से नहीं है। आज मरतबा आदमी क्या सोचता है कि एक अजीब मेरे साथ आज तो हो गया उस्ताद, भाई क्या हो गया तेरे साथ, क्यों हुआ क्यों हुआ। उस्ताद पूरी कारगुजारी सुन के कहते हैं बेटा तुझे कोई वहम हो रहा है। तो ये कोई अनोखी और नई चीज़ पेश आ रही थी, तो अनोखी और नई चीज़ कोई वहमियात पर महमूल न करे, इसलिए ये बीच कर दबा करके बतलाया जा रहा है कि ये वहमियात के कुबेल से नहीं है बल्कि क्या है, वाकई और हकीकी चीज़ है। इसके लिए जो है ये पीछने और दबाने वाला अमल हो रहा है। देखिए एक बड़ी हिकमत की बात समझो, जिब्राइल अमीन ने अपने नूरानी सीने से हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सीने अकदस के अंदर दबा करके भींच करके जो कुछ मुंतकिल करना था वो मुंतकिल कर दिया। जिब्राइल अमीन के सीने अनवर के अंदर जो कुछ अनवारात रूहानी कैफियात थी वो भींच करके दबा करके जिब्राइल अमीन ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सीने अतहर के अंदर उसको मुंतकिल फरमा दिया। और ये जो मशाइखीन करते हैं ना हमारे ज़माने के अंदर कि मुरीद के सीने से सीना लगा करके रूहानी फैज़ जो उसके सीने में मुंतकिल करते, तो ये वही सिलसिला है कि अल्लाह ताला के यहाँ से अनवारात लाकर जिब्राइल ने अपने सीने से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सीने में मुंतकिल फरमाए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने वो उलूम फुयूज सहाबा के सीने में मुंतकिल फरमाया, सहाबा ने ताबीन को तबे ताबीन को इला यौमिना हाजा, आज तक वो मुबारक सिलसिला सीना ब सीना दिल ब दिल मुंतकिल होते हुए लोगों के दिलों के अंदर वो फैज़ मुंतकिल होता है। तो वो एक रूहानी फैज़ वो मुंतकिल करने के लिए ये सब कार्रवाई की गई, और आपके कल्ब अतहर को तैयार करना था आगे जो वही कलाम इलाही और अल्लाह की तरफ से शरीयत मुताहरा आ रही है उसके बोझ को आप उठा सके, उसके लिए ये सारी तैयारियां करवाई जा रही थी, इसीलिए ये सब हुआ। फगतनी मुझे दबाया जिब्राइल अमीन ने, हत्ता बलग मिन्निल जुहदु। अब यहाँ दोनों एराब पढ़ते हैं, दाल पर रफा भी दाल के ऊपर नसब भी, और दोनों एतबार से माना अलग अलग हो जाएगा। क्या माना होगा, इतना दबाया कि मुझको बड़ी सख्त मशक्क़त होने लगी, इतना दबाया कि मुझे बड़ी सख्त मशक्क़त होने लगी, मशक्क़त मेरे ऊपर आ गई पहुंच गई, मशक्क़त मेरे ऊपर आ गई पहुंच गई। مشقت پہنچ گئی میرے اوپر. دوسرا ترجمہ, خود فرشتے کو بھی دبانے میں مشقت ہونے لگی, خود فرشتے کو بھی دبانے میں مشقت ہونے لگی. استاد گھر گئے, خالہ جان کو کہا بام لاؤ بام. خالہ جان نے پوچھا کیوں بام مانگ رہے ہو؟ ہاتھ بہت دکھتا ہے. کیا ہوا جناب ہاتھ آپ کا؟ آج ایک طالب علم کو اتنا سپاٹا اتنا سپاٹا کہ میرا ہاتھ دکھنے لگا. آپا جان کہنے لگے کیوں مارا کہ بام کس نہ پڑے؟ تو جبرائیل امین نے آ کر اتنا دبایا اتنا دبایا کہ خود جبرائیل امین کو بھی مشقت پہنچ گئی. اس طرح دبایا نبی کریم صلی اللہ علیہ وسلم. یہ دونوں اعراب کے اعتبار سے الگ الگ ترجمہ کیا جائے گا. کہ خود فرشتے کو بھی دبانے کی مشقت ہونے لگی. گویا کہ پوری طاقت سے یہ دبانے والا عمل ہوا تھا. یہ جو ہماری یہاں خالی خالی ہوں ذرا سینہ لگا لیتے ہیں تو اور اب تو سینہ بھی نہیں لگاتے, معانکا کرتے ہیں. معانکا یعنی گلے سے گلا. اصل ہے مصادرہ, صدر سے سینے سے سینہ لگے تو روحانی فیوز منتقل ہوتے ہیں. اور یہ عمل ہے مصادرہ کا جو اس حدیث سے ثابت ہو رہا ہے کہ دو دل دل سے لگے, صدر صدر سے لگے. مصادرہ باب مفاعلہ سے صفت اشتراک آتی ہے کہ دونوں صدر آپس میں ایک دوسرے سے لگے اور روحانیت منتقل ہو گئے. اس کے لیے مصادرے کی ضرورت پڑتی ہے. رہا اب اس کے لیے کیا کرنا پڑے گا سینہ لگانے کے لیے؟ سینہ بائیں جانب ہوتا ہے, اس لیے دونوں سینے ملانے کے لیے اپنا سینہ ادھر سے لے جاؤ تو سامنے والے کے سینے سے ملے گا. رہا معان کا, انک سے مشتق ہے, اس میں گردن ہی لگتی ہے. اب اس میں آپ کہو چاہے تو کہ بھائی دونوں کی دائنی جانب لگے, ٹھیک ہے, گنجائش ہے. صرف گردن لگانی ہے تو دونوں کی جانب دائنی جانب والی گردن لگے کافی ہو جائے گا. لیکن سینہ اور مصادرہ کے لیے تو آپ کو وہی کرنا پڑے گا کہ بائیں جانب لے جا کر اپنا سینہ چپکانا پڑے گا تو مصادرہ ہوگا اور فیوز منتقل ہوں گے. اسی لیے حضرت الاستاد مفتی سعید صاحب پالنپوری نور اللہ مرکدہ سبق میں یہی تفصیل فرمایا کرتے تھے کہ بھائی دیکھو اس مسئلے کو لوگوں نے اس وقت بڑا الجھن کا بنا رکھا ہے, لیکن ہر چیز الگ الگ ہے. ملاقات لکا, معان کا گردن سے گردن ملے اس میں سینہ لگانا بالکل ضروری ہے. اس میں تم کہو کہ میری بھی دائنی گردن لگے تمہاری بھی دائنی لگے, لیکن جو آئے گا مصادرہ تو اس کے اندر تو مصادرہ کب ہوگا؟ جبکہ اپنا سینہ سامنے والے کے سینے سے لگے. اب وہاں نہیں دیکھنے کا گردن کس کیفیت میں, مصادرہ کرتے وقت یہ نہیں دیکھنے کا کہ گردن کی کیا کیفیت ہو رہی ہے. ظاہر ہے کہ مصادرہ کرنے کے لیے تو بائیں جانب ہی ہوگا تو ہی مصادرہ ہو پائے گا. اور اگر سینہ نہیں لگانا ہے صرف گردن لگانی ہے تو آپ کی بھی دائنی سامنے والے کی بھی دائنی اس طریقے سے لگا لو. اور ایک چوتھی چیز ہے عربوں کے یہاں, ایک ہوئی ملاقات معانگہ مصادرہ, اور ایک چوتھا طریقہ ہے مخاصرہ, کندھے سے کندھا لگا. یہ بھی عربوں کے یہاں ملاقات کا ایک طریقہ ہے کہ جب ملتے ہیں تو یہ کندھا اپنا دائنا اور سامنے والا کندھا یوں ٹچ کرتے ہیں. یہ مخاصرہ بھی کرتے ہیں, یہ بھی ایک طریقہ ہے. ہمارے ملکوں میں یہ طریقہ رائج نہیں ہے زیادہ طور پر, انگریزوں میں بکثرت یہ طریقہ ہے مخاصرہ کرنے کا, اس طرح گردن لگا دینے کا. تو یہ چار چیزیں ہو گئی. تو یہاں مصادرے کا اس بات ہے روایت کے اندر کہ سینہ سینے سے لگے اور فیوز باطنیاں منتقل کر دیے گئے. ثم ارسلنی फिर फरिश्ते ने मुझे छोड़ दिया, फरिश्ते ने मुझे छोड़ दिया, तीन बार भींचा, दबाया, छोड़ दिया। फकाल इकरा, फिर वही बात पढ़ो। फकुल तुमा अन बिकारीन, मैंने कहा मैं पढ़ा हुआ नहीं हूँ। फाखजनी फगतनी सानिया हत्ता बलगा मिन्निल जोहदु सुम अरसलनी फकाल इकरा फकुल तुमा अन बिकारीन फाखजनी फगतनी सालिसा। तीन मरतबा ये हुआ, जिब्राइल अमीन ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बींचा, दबाया पूरी ताकत से, हुजूर को भी मशक्कत हुई, जिब्राइल को भी मशक्कत हुई। हुजूर फरमा रहे माँ नबी कारीन, तीन मरतबा हुआ। अब एक उन्वान लगाओ बहस का, तीन मरतबा गत की हिकमत क्या? पहले हुआ नफ्से गत और दबाने की हिकमत, और अब उन्वान है बहस का तीन मरतबा क्यों? तीन मरतबा दबाया, तीन मरतबा छोड़ा, इसके पीछे क्या हिकमत थी? नंबर एक, एक लतीफ जाबते की तरफ इशारा करना था। क्या है लतीफ जाबता? कोई भी मुअल्लिम किसी भी मुतालिम को तीन मरतबा से ज्यादा न मारे। कोई भी मुअल्लिम किसी मुतालिम को तीन मरतबा से ज्यादा हमारे नाज़रा और हिप्स के असातिज़ा को ये बतला देना चाहिए कि इस हदीस से ये बात सामने सीखने को मिलती है। और आप भी याद रखे आइंदा मुदर्रिस बन जावे तब, यानी कि गुस्सा आया तो बेकाबू होके दे धनाधन तालिबे इल्मों को ठोकना चालू कर दिया। तीन मरतबा तक गुंजाइश है। नंबर दो, तीन सख्ती तीन आसानी की तरफ इशारा करना है। तीन मरतबा दबाया, तीन मरतबा छोड़ा, तीन सख्ती और तीन आसानी की तरफ इशारा। अब ये बहस एक मुस्तकिल के तीन सख्ती कौन सी और तीन आसानी कौन सी, तो शुर्राह ने मुतअद्दद अक़वाल लिखे हैं, वो तमाम अक़वाल चार चीजों में आके सिमट जाते हैं। ये चार में से कोई भी तीन सख्ती मुराद हो सकती है। तीन सख्ती तीन आसानी, इन्नमा अल-उस्रि युसरा। तीन सख्ती कौन सी? नंबर एक, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ किस्म किस्म के मकर और साजिशें होगी। व इज यमकुरु बिकल लजीन कफरु लियुस्बितु का औ अव युखरिजु का औ हाँ व इज यमकुरु बिकल लजीन कफरु लियुस्बितु का औ यक्तुलु का औ युखरिजु का। हो गई तीन मकर, कि ये मक्का के काफिर लोग आपके खिलाफ तीन मकर करेंगे, जेल में डालेंगे। शेब अभी तालिब में जेल बर्दाश्त करनी पड़ी, आपको कत्ल कर डालेंगे। कत्ल का मंसूबा ही तो हिजरत का सबब बना। अब युखरिजु जिला वतन कर देंगे मक्कतुल मुकर्रमा से। ये तीन सख्तियों की तरफ इशारा था, तीन मरतबा भींचने और दबाने के अंदर, कि आपको तीन तरह के मकर का मुकाबला करना पड़ेगा। उसमें शिया भी अभी तालिब भी आ गई, कत्ल की साजिश भी आ गई, जिला वतनी भी आ गई। एक और सख्ती समझो, वतन से हिजरत वाली सख्ती। इसीलिए कि मक्का में राबिग पर आपने मिश्कात शरीफ में रिवायत पढ़ ली, तो जब आप हिजरत के मौके पर जोफा पहुंचे और मक्का वाला मारूफ रास्ता सामने आया, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वतन याद आ गया। तो हिजरत भी तो कोई सख्त अमल था, बड़ा मुश्किल अमल था आप सल्लल्लाहु अलैहि वसल्लम के वास्ते। तो हिजरत की जो सख्ती और तकलीफ है वो मुराद है। एक और सख्ती समझो, पूरी जिंदगी भर منافقین، کفار، یہود، ان کی طرف سے مختلف ذہنی اور جسمانی اذیتوں کا سامنا. جسمانی اذیتیں بھی آئی اور ذہنی اذیتیں تو بہت زیادہ آئی نبی کریم صلی اللہ علیہ وسلم کا. یہ بھی جو ہے یہاں پر سختیوں سے مراد ہے. تو کوئی بھی ان میں سے تین طرح کی سختیوں کی طرف اشارہ کرنے کے لیے تین مرتبہ آپ صلی اللہ علیہ وسلم کو دبایا گیا، بھیجا گیا. اب تین آسانی کیا، تین مرتبہ چھوڑا نا، تین مرتبہ بھیجا تو تین سختی کی طرف اشارہ، اور تین مرتبہ چھوڑنے میں تین آسانی کی طرف اشارہ ہے. تو تین آسانی کون کون سی؟ نمبر ایک، دنیا میں تکالیف ختم ہو کر اللہ آسانی فرمائیں گے. دنیا میں بھی اللہ آپ کو آسانیاں عطا فرمائیں گے. نمبر دو، عالم برزخ میں اللہ آپ کو آسانی عطا فرمائیں گے. نمبر تین، عالم آخرت میں اللہ تعالی آسانی عطا فرمائیں گے. دنیا میں آسانی، برزخ میں آسانی، عالم آخرت میں آسانی. ارے یہ بھی تو نکل سکتا ہے نا، تینوں طرح کے فتنوں کے مکر سے آسانی، تینوں طرح کے فتنوں کے مکر سے آسانی. ایک بڑی فتن تھے اہل مکہ، قریش، کفار، ان کے مکر سے بھی نبی کریم صلی اللہ علیہ وسلم کو فتح مکہ کی برکت سے آسانی مل گئی. منافقین کا فتنہ، ان کے مکر سے بھی سہولت اور آسانی ہو گئی. یہود بھی بہبود کی طرف سے مکر اور سختیاں اور مظالم مدنی دور کے اندر بڑی مقدار میں آئے، اس سے بھی یسر اور آسانی اور سہولت ہو گئی. تو تین بڑے بڑے فتین گروہ تھے وہاں پر، ان کی طرف سے آسانی کے اندر بھی اشارہ نکل سکتا ہے چھوڑنے کی حکمت کے اندر. بعض حضرات یہ فرماتے ہیں کہ تین مرتبہ دبانا، اس کے اندر یہ بتلایا گیا کہ آپ کی وحی کے اندر تین قسم کے بھاری احکام نازل ہوں گے. آپ پر جو وحی نازل ہوگی اس میں تین قسم کے بھاری بھرکم احکام نازل ہوں گے. تین مرتبہ دبانے میں ایک حکمت اشارہ یہ بھی تھا. نمبر ایک، عقائد. اب حضور پر آنے والی وحی میں عقیدوں میں کیسی بھاری برکم بات آئی، یہ سب 360 کو چھوڑ کر ایک ہی عبادت کرو، یہ اس ماحول میں کتنی بھاری برکم بات تھی. عقائد کے اندر بھاری بھرکم احکام کا نازل ہونا. نمبر دو، عام احکام کے اندر بھاری اور گیراں قدر باتیں نازل ہونا. عبادت میں بھی دیکھ لو، نماز، روزہ، زکوٰۃ، حج، معاملات، معاشرت، اخلاقیات، سیاسیات. اور نمبر تین، اخبار بالغیب. اخبار بالغیب، غیب کی خبریں. تو تین قسم کے بھاری بھرکم احکام آپ کی وحی کے اندر آئیں گے، اس کی طرف اشارہ ہو گیا. تیسری بات سمجھو، چوتھی بات، تین مرتبہ دبا کر کے اس بات کی طرف اشارہ کیا گیا کہ آپ کی وحی میں تین قسم کے امور کی تکلیف آپ کو دی جائے گی. یہ اردو والی تکلیف نہیں، عربی والی تکلیف، مکلف ہونے کے معنی میں. آپ کی وحی میں تین طرح کے امور میں آپ کو تکلیف دی جائے گی. نمبر ایک، قول میں، اقوال میں. نمبر دو، اعمال میں. اور نمبر تین، نیتوں میں. اقوال میں، اعمال میں اور नियतों के अंदर। इसीलिए आपने हिजबुल आजम में एक दुआ पढ़ी है, मिन कौलिन औ अमलिन औ फैलिन औ नियतिन, कि इसके अंदर ही अल्लाह ताला मुझे खैर की रहनुमाई फरमाई है। तो तीन तरह की चीज़ों में, आपके वही में तीन तरह के उमूर में तकलीफ़ दी जाएगी, यानी मुकल्लब बनाया जाएगा। नंबर एक कॉल में, नंबर दो अमल में, नंबर तीन नियत के अंदर। पांचवी बात समझो, तीन मर्तबा दबाना छोड़ना उसमें ये था, नंबर एक दुनियावी ख्यालात से फरागत हो जावे, मा यूहा के लिए तैयार हो जावे, दुनियावी ख्यालात से बिल्कुल फारिगुल बाल, और मा यूहा यानी जो वही आ रही है उसके लिए आप मुस्तैद तैयार हो जाओ। एक और हिकमत, दबाने वाले से उन्स पैदा करना, दबाने वाले से उन्स पैदा करना। इसीलिए कि अब इस दबाने वाले से आइंदा बार बार आपको साबका पड़ने वाला है, इसीलिए उनके साथ उन्स पैदा कर लो। इसीलिए तो कोई नया आदमी आता से आप मिले एकदम आके आप मौन का कर डालो तो उन्स हो जाता है ना, आदमी भी सोचता है कि भाई ये आदमी आके सलाम मुलाकात के बाद एकदम मुझे गले लग गया ने सीने से लग गया, तो किसी दर्जे में उन्स पैदा होने की शुरुआत हो ही जाती है। तो अभी जिब्राइल अमीन आइंदा बार बार आने वाले हैं वही लेकर के, तो उनके साथ उन्स पैदा कर लो, इसलिए दबाया गया है। तो बाकायदा उन्स पैदा करना भी एक मुस्तकिल हिकमत थी इस दबाने और छोड़ने के अंदर। मालूम हुआ कि इस तरह का मुसादरा उन्स पैदा करने के लिए बहुत मुफीद है। एक और हिकमत, मलकूती कैफियत पैदा कर दी गई ताकि वही की तलक्की की सलाहियत पैदा हो जाए। मलकूती कैफियत पैदा कर दी गई ताकि वही कबूल करने की सलाहियत पैदा हो जाए, तलक्की बिल वही की सलाहियत पैदा करनी थी। तो दबा करके मलकूती कैफियत पैदा कर दी गई ताकि तलक्की बिल वही की सलाहियत पैदा हो जाए। और एक और जवाब बादशुरा ने बहुत ज़ोरदार लिखा है कि ये दबाना और छोड़ना उसमें क्या हिकमत थी, अल्लाह ही जाने। हकीकी हिकमत तो अल्लाह ही जाने कि इसके पीछे क्या हिकमतें थी, क्या मसलहतें थी, क्या राज हाँ ये सरबस्ता थे, वो अल्लाह ताला ही जाने। तो ये वाकिया तीन मर्तबा पेश आया कि जिब्राइल अमीन ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दबाया छोड़ा, दबाया छोड़ा, इकरा मा नबिकारीन, इस तरीके से हुआ। अब होता क्या है, थोड़े बहुत दीन पड़े हुए और ज्यादा दुनिया पड़े हुए लोग, चापू चपटिक दीन पड़ा हुए और ज्यादा दुनिया कॉलेज यूनिवर्सिटी की डिग्री डागरियां ली हुए, वो ये हदीस कैसे बयान करते हैं। हमारी अव्वल वही में है इकरा इकरा, यानी पढ़ो पढ़ो, हमारी वही में पढ़ो पढ़ो है, यानी एजुकेशन शिक्षण तालीम। इस बात के ऊपर वो लोग जोर दबाव डालने के लिए इस हदीस को ये लोग बयान करते हैं। वो थोड़ा बहुत जिन्होंने दीन पढ़ा है वो, इसलिए कि यह हदीस पूरी वो आगे बयान नहीं करते कि इकरा और उसके बाद क्या पढ़ाया गया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। तुम ये तो बहुत दूर रहे थे, तुमको क्या करने का ऐसे प्रोग्राम में जावे, तो उनको इकरा तक बयान करने देने का, तुमको आगे वाली बात बयान करने की कि हमारे मोहतरम जनाब प्रोफेसर साहब फुला ने जो अभी फरमाया कि हमारी अव्वल वही में इकरा इकरा और उसमें तालीम की अहमियत पर जोर दिया, तो अब मैं बतलाता हूँ कि आगे इकरा में क्या हुआ था। आगे इकरा में हुआ था इकरा बिस्मि रब्बिकल लज़ी खलक, इस तरह आगे की बात आपको सुनाने की ताकि लोगों की गलत फहमियाँ दूर हो जाए। فقال ثم ارسلني پھر مجھے جبرائیل امین نے چھوڑ دیا. فقال فرمایا اقرا بسم ربک الذی خلق خلق الانسان من علق اقرا وربک الاکرم. سورہ علق کی ابتدائی پانچ آیات مراد ہے. یہاں اگرچہ تین آیتیں ہیں لیکن پانچ آیتیں مراد ہیں. اب دیکھو یہاں پر سب سے پہلا نقطہ ذہن میں رکھو, یہ ہیں اول وحی جس میں سورہ علق کی ابتدائی پانچ آیات نازل ہوئے. اب یہاں حضرات مفسرین نے بڑی لمبی لمبی بات سے چھیڑی ہے کہ صرف اقرا سے شروع ہوا تھا. بعض حضرات نے آثار نقل کیے ہیں کہ بسم اللہ الرحمن الرحیم بھی تھی. بعض حضرات نے یہ بھی نقل کیا ہے کہ جبرائیل نے یوں کہا قل یا محمد استعیذ باللہ من الشیطان الرجیم ثم قال یا محمد بسم اللہ الرحمن الرحیم پھر کہا اقرا بسم ربک الذی خلق. آثار اس طرح کے حضرات مفسرین نے نقل کیے ہیں کہ استعیذ باللہ من الشیطان الرجیم بھی تھا, بسم اللہ الرحمن الرحیم بھی تھا, اور پھر اقرا والی آیتیں پڑھائی گئی. اب یہاں سمجھو اقرا کے ساتھ ہیں بسم ربک, اقرا کے ساتھ ہے بسم ربک, لیکن کون سا اسم آپ کے رب کے نام سے پڑھو, لیکن کون سے نام سے پڑھو اس کی وضاحت نہیں آئی. وہ وضاحت تو بہت بعد میں ہوئی. کب وضاحت ہوئی؟ بسم اللہ مجرحا و مرساہا والی آیت جب نازل ہوئی تب وہ اسم رب کی وضاحت ہوئی کہ کون سا اسم رب مطلوب تھا. اول وحی کے وقت پر تو اس کی وضاحت نہیں ہوئی. وضاحت کب ہوئی؟ بسم اللہ مجرحا والی آیت جب نازل ہوئی. اسی طریقے سے اقرا بسم ربک کا حکم تو ہوا, لیکن وضاحت کب ہوئی؟ انہ من سلیمان و انہ بسم اللہ الرحمن الرحیم والی آیت نازل ہونے پر اس کی وضاحت ہوئی. تو ابھی اول وحی میں تو اتنا کہا گیا کہ اپنے رب کے نام سے پڑھو, کون سے نام سے پڑھو؟ وضاحت ہوئی انہ من سلیمان و انہ بسم اللہ الرحمن الرحیم پر جا کر کے. ایک اور نقطہ سمجھو, بسم ربک صفت رب لائی گئی. جس رب نے آپ کی تربیت کی اس رب کے نام سے پڑھو. یعنی آپ کیا تھے؟ وَوَجَدَكَ ضَالًّا فَهَدَى. آپ علوم سے ناواقف تھے اور وحی کا آغاز فرما کر کے جو اللہ تعالیٰ علوم دے کر کے آپ کی تربیت فرمانا چاہتے ہیں اس اللہ کے مبارک نام سے پڑھو. بسم ربک صفت رب لائی گئی. بہت حسین انتخاب ہے، موزون انتخاب ہے صفت رب کہ جس نے آپ کی تربیت کی. معلوم ہوا کہ یہ وہی جو آپ پر نازل ہو رہی ہے، یہ وہی آپ کی تربیت کرنے کے لیے آ رہی ہے. ما انزلنا علیک القرآن لتشقا، کوئی آپ کو مشقت میں ڈالنے کے لیے وہی نازل نہیں کر رہے ہیں. الا تذکرۃ لمن یخشا، نصیحتوں کے ذریعے آپ کی تربیت کرنی ہے، اس کے لیے یہ وحی کا نزول ہو رہا ہے. اور یہ بھی ہے کہ تربیت کس کو کہتے ہیں؟ کسی کو آہستہ آہستہ آگے بڑھانا یہاں تک کہ وہ کمال کو پہنچ جاوے، اسی کا نام تربیت ہے. آپ نے سورہ فاتحہ کی تفسیر میں پڑھا ہوگا کہ رب کس کو کہتے ہیں؟ کسی کو آہستہ آہستہ آگے بڑھائے یہاں تک کہ اس کو کمال تک پہنچا دے رہے. تو آہستہ آہستہ آپ پر احکام آ رہے ہیں، اور یہ احکام کے ذریعے آہستہ آہستہ آپ کو آگے بڑھا کر کے کمال نبوت، کمال انسانیت، کمال عبدیت تک آپ کو پہنچانا ہے. یہ ہے بسم ربک.